Local number 6478724900.
السلام عليكم ورحمة الله وبركاته. الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. آمين. ہم لوگ دیکھ رہے ہیں رمضان کے یہ پیارے پیارے دن، اور ان کی رحمتوں سے فیض یاب ہونے کے لیے ہر کوئی یقیناً محنت کر رہا ہوگا. ہم نے لاسٹ ٹائم اللہ تعالیٰ کی رحمت کے بارے میں بات کی تھی. آج اسی سلسلے میں ایک آیت قرآن کی ہے، وہ آپ کے سامنے رکھنا چاہتی ہوں. اس کا ایک حصہ اللہ تعالیٰ فرماتے ہیں، فَفِرُّوا إِلَى اللَّهِ، دوڑ کے آ جاؤ اللہ تعالیٰ کی طرف. سوچیں کہ دنیا میں یہ قانون ہے کہ جو جس کا مجرم ہوتا ہے وہ اس سے دور بھاگتا ہے اور کنی کتراتا ہے، اس سے نہیں چاہتا کہ اس کا سامنا ہو، اور ساری زندگی اسی طرح بھاگتا رہتا ہے جیسے کہ چور پولیس سے بھاگتا ہے، یا اور جو بڑے بڑے مجرم ہوتے ہیں وہ قانون سے بھاگتے ہیں. جس نے کسی سے قرض لیا ہوتا ہے وہ قرض خواہ سے بھاگتا ہے. اللہ تعالیٰ نے اس قانون کو بدل دیا، اور وہ جو اس کے مجرم ہیں جنہوں نے اس کا حق نہیں دیا، جو اپنے راستے بدلتے ہیں اس سے، ان کے لیے بھی اس نے دستور کو توڑ دیا اور اپنے دروازے کھول کے وہ فرماتا ہے، ففروا الی اللہ، بھاگو تو کس کی طرف؟ اللہ تعالی کی طرف. چاہے تم مجرم ہو، اس کا قانون توڑ رہے ہو، چاہے تم نافرمانی کرتے ہو، پھر بھی میری طرف آ جاؤ، مجھ سے دور نہ بھاگو، میری طرف دوڑ کے آ جاؤ. تو یہ پوری انسانیت کو کال ہے، وفروا الی اللہ، سبھی بھاگ کے آ جاؤ. یہ ہے اس رب کی مہربانی کہ وہ اپنا دروازہ بند نہیں کرتا بندے کے اوپر، اور چاہے بندہ کتنی بھی دور نکل جائے اس کے دروازے کھلے رہتے ہیں. جب تک سانس میں سانس چل رہی ہے، یہ دم ہے انسان کے اندر، تب تک اس کے دروازے کھلے میں. ہاں، جب موت آ جائے تو توبہ کا دروازہ بند ہو جاتا ہے. لہذا اس کال کو آنسر کریں، اس کا جواب دیں، لبیک کہیں اور اللہ تعالیٰ کی طرف دوڑتے ہوئے آ جائیں. ایسا کون سا بادشاہ ہوگا جو اس طرح پکارے؟ وہ تو رب العالمین ہے، بے نیاز ہے، اس کو کسی کی ضرورت نہیں، پھر بھی وہ بندے کو پکارتا ہے. اس میں بندے کے لیے کتنی زیادہ احسان مندی ہونی چاہیے، اور کتنی زیادہ اس کو رب کے سامنے جھک جانا چاہیے کہ اے رب، تو جیسا کوئی نہیں. تو ہم اس مہینے میں خاص طور پہ کوشش کرتے ہیں کہ ہم اللہ تعالیٰ کی طرف اپنا رخ کر لیں، اس کو منانے کے لیے جس کو ہم نے 11 مہینے ناراض کیے رکھا، ہم نے توجہ نہیں دی، ہمیں جیسا کرنا چاہیے تھا ویسے نہیں کیا. اس رب کے لیے ہم اس مہینے میں خاص طور پہ وقت نکالیں اور دوسرے کاموں کو تھوڑا پیچھے کر دیں، زیادہ اس طرف توجہ ہو کہ کون سے وہ کام ہوں جس سے میرا رب راضی ہو جائے. تو ہم دیکھ رہے تھے نماز کو، اور امید ہے کہ آپ نے اپنی نمازوں میں بہتری پائی ہوگی. ابھی ہم نے صرف ثنا کو سمجھائے، اور سورہ فاتحہ تو ابھی ہم سمجھ رہے ہیں. یہ تو ایسی صورت ہے کہ دیکھیں، حضرت علی نے فرمایا تھا اس کی تفسیر اگر میں لکھنے بیٹھوں تو 40 اونٹوں پر لاد دی جائے، اتنی لمبی تفسیر ہے اس کی. تو ہم بہت زیادہ ان ڈیپتھ تو نہیں جا سکتے، لیکن ہم جتنا حد تک اس پروگرام میں سمجھ سکیں گے انشاءاللہ تعالی سورہ فاتحہ کو سمجھیں گے، کیونکہ اس کے بغیر نماز نہیں ہے. اور یہ تو کتنی دفعہ ہم دن میں اس کو دہراتے ہیں، اگر ہم اسی کو نہیں جان پائے تو پھر کیا جانا. اگر ہم رٹو توتے کی طرح ہی اسی کو ایسے پڑھتے ہیں کہ جیسے کوئی پہاڑا پڑا جا رہا ہوتا ہے، بچوں کو کوئی چیز رٹا دی جائے جیسے وہ پڑھتے ہیں، اس طرح ہی ہم نے پڑھ کے ایک طرف ڈال دی تو کیا پایا. حالانکہ یہ اتنی پیاری صورت ہے، جیسے میں آپ کو بتا چکی ہوں کہ دیکھیں سارے آسمانی کلام جو ہے نا، ان کا خلاصہ قرآن ہے، اور قرآن کا خلاصہ سورہ فاتحہ. تو یہ نچوڑ ہے پورے قرآن کا، اگلی 113 سورتیں سمجھ لیں اسی کی تفسیر ہے سورہ فاتحہ کی. تو ویسے بھی فاتحہ हमने तो इसको फातिहा कहा हुआ है ऐसे कि जी फातिहा पढ़ने जाना है, हमने तो इसको मुर्दों की एक सूरत समझ रखा है, ये मुर्दों पे पढ़ी जाती है, भाई फातिहा पढ़ लो। हालांकि फातिहा जिंदों की सूरत है, फातिहा मतलब खोलने वाली। तो असल में तो आप किसी चीज में फंस गए हैं, कहीं रास्ता मुश्किल है, और ये फातिहा है, खोल देगी, वे आउट है। और सिर्फ यही नहीं, फातिहा फतह से भी है। आप मतलब किसी दुश्मन में घिरे हुए और अल्लाह ताला आपको फतह दे दे, ओपनिंग, फताह होता है ना, खोलने वाला। तो और फातिह भी कहते हैं जो फतह पा ले, तो वो भी इसी से है ना। तो आपके लिए अल्लाह ताला रास्ता खोल देगा इस सूरत के जरिए। ये वो सूरत है, ये मुश्किलात से भी निकालती है, ये वो सूरत है जो मसलों में घिरे हुए को भी हल दे देती है, और ये वो सूरत है जो रोजमर्रा जिंदगी के मसाइल में वे आउट दिखाती है। और ये वो सूरत है जो सूरत सलाह भी कहलाती है, नमाज की सूरत। और ये सूरत वो है जो सूरत शाफिया भी है, शिफा भी है, रूहानी और जिस्मानी अमराज से शिफा। इसीलिए तो इसको शिफा के लिए भी पढ़ा जाता है। और सूरत रुकिया भी है, क्योंकि दम इस जरिए किया जाता है। तो ये मुर्दों के लिए नहीं है, ये तो भाई जिंदों के लिए है। और हम अभी तक समझ चुके हैं कि अल्हम्दुलिल्लाह रब्बिल आलमीन इसका मतलब क्या है। हमने अभी तक देखा है और रहमान और रहीम, रहमान और रहीम कौन है? अब देखते हैं मालिक यौमिद्दीन। मालिक यानी ओनर, जैसे हम कहते हैं ये इस चीज का मालिक है, वो मालिक है दिन का, दीन के दिन का, यानी जजाओ सजा, दीन मतलब जजाओ सजा के दिन का वो मालिक है। तो क्या मतलब इसका हुआ? मालिक तो आज भी हर चीज का वही है और उस दिन भी वही मालिक होगा, लेकिन असल में इंसान गलत फहमी में पड़ जाता है जब वो रब उसको छोटी सी मिल्कियत दे देता है इस दुनिया में, जो बहुत टेम्प्ररी है और बहुत कम है। वो इतनी सी मिल्कियत को समझ के ये सोच बैठता है कि वो मालिक बन गया, वो तो पता नहीं कितनी बड़ी चीज हो गया, मैं मालिक हूं इसका। हालांकि मालिक आज भी वही है, कल भी वही था, और जब इंसान नहीं रहेगा तब भी। वलिल्लाहि मीरासु समावाति वल अर्द, उसी के लिए मीरास, जब कोई भी नहीं रहेगा तब भी वही मालिक है। तो मालिक तो वो है आज भी और कल भी वही होगा। अगर जजा और सजा के दिन असल में उसकी मिल्कियत नजर आने लगेगी लोगों को, आज नजर नहीं आ रहे, और आज छोटा सा उसने इख्तियार इंसानों को भी दे दिया कि चलो भाई तुम इस जमीन के मालिक, ये जमीन तुम्हारी हुई, ये घर तुम्हारा हुआ, ये गाड़ी तुम्हारी हुई, छोटी सी मिल्कियत है। हालांकि बाज दफा यही चीजें इस दुनिया में भी छिन जाती, तो मिल्कियत क्या हुई? और ये देख ले, मिल्कियत का हाल तो ये है कि इंसान इस दुनिया में बगैर किसी जमीन जायदाद और बगैर किसी माल के आया, नंगे बदन, नंगे पैर। और जब दुनिया से जाएगा तो एक कफन में जाएगा, पैर तो फिर भी नंगे हैं, जिस्म पे एक कपड़ा होगा, लेकिन कयामत के दिन क्या होगा? वो कपड़ा भी नहीं होगा, बिल्कुल नंगे जिस्म, नंगे पैर। तो मिल्कियत क्या थी पे तुम्हारी? पता चल जाएगा ना कि मिल्कियत तो मेरी कुछ भी नहीं, कहां गए वो बैंक बैलेंस, कहां गई वो जायदादें, कहां गई वो चीजें जिनके ऊपर इंसान को घुमंड था कि मैं इनका मालिक हूं। तो आज भी और कल भी मिल्कियत उसी की है, और जब इंसान उठेगा तो उसको ये एहसास हो जाएगा कि मैं तो खाली हाथ ही था, खाली बदन, नंगे बदन, नंगे पैर अल्लाह के आगे खड़ा हूं, और मेरे हाथ खाली हैं, खाली दामन है। उस दिन पता चल जाएगा कि असल मिल्कियत किसकी थी और किसकी है। अगर मालिक होता तो कम से कम कपड़े तो पहन के आता, तो धोखे खुल जाएंगे उस दिन। जैसे पैदा हुआ था, जिस दिन पैदा हुआ था, जिस तरह से था, उसी तरह अल्लाह ताला के आगे खड़ा होगा। तो वो मालिक है उस दिन का जो जजा और सजा का दिन है। और दूसरी इसकी किरात ये भी है, मलिक यौमिद्दीन। आपने बाज कारियों को सुना होगा, वो मलिक भी पढ़ते हैं, मलिक बादशाह को कहते हैं। उस दिन का बादशाह वो है, यानी जो चाहे करे, उस दिन कोई उसे पूछ नहीं सकेगा क्यों ऐसा किया। वो बादशाह होगा और बादशाह का कंट्रोल होता है, बादशाह का फैसला होता है, कोई इससे सवाल नहीं कर सकता। तो उस दिन बादशाहत उसी के पास होगी और सबको नजर भी आएगा, सबकी आंखें खुल जाएंगी। तो उसकी मिल्कियत हर शय पे है, हर चीज पे है, वो साहिब इख्तियार है। आज भी वही बादशाह और कल भी वही बादशाह है। और ये दिन कैसा होगा? ये वो दिन है जब काफिर को तो ऐसा लगेगा कि इतना मुश्किल दिन, इतना मुश्किल दिन उसके लिए, ऐसा लगेगा कि 50,000 साल का दिन फासिक काफिर नाफरमानों के लिए वो इतना लंबा दिन होगा, मगर जो मोमिन होंगे जो नेक होंगे उनके लिए ऐसा होगा जैसे असर से मगरिब तक का वक्त, उनके लिए इतनी जल्दी हिसाब किताब से फारिग होकर वो जन्नत में चले जाएंगे। लेकिन जो दूसरे लोग होंगे उनके लिए बड़ा भारी है। तो ऐसा नहीं कि यौम आप ऐसा दिन समझें जैसे हमारे आज के दिन होते हैं, बल्कि ये तो दिन और ही दिन है जिसमें कि कोई किसी को ना पूछेगा, वो दिन होगा जिसमें किसी को किसी की खबर ना होगी सिवाय अपने, जिसमें हर एक को अपनी धुन सवार होगी और कोई किसी की तरफ पलटने को भी तैयार ना होगा। इस आयत के अंदर आखरत की याद दिला दी गई, और इंसान जब अल्लाह ताला के आगे नमाज में खड़ा होता है ऐसे आजी के साथ हाथ बांधे हुए और कह रहा है तू ही मालिक है कयामत के दिन का अल्लाह, यानी मैं तो मजबूर, मैं तो किसी चीज का भी मालिक नहीं, मैं तो खताकार, तू मालिक है कयामत के दिन का, उस बड़े दिन का जब किसी की कोई नहीं चलेगी, उस दिन फैसला सिर्फ तेरा होगा, बात सिर्फ तेरी होगी। आज भी बात उसकी है, ऐसा नहीं कि आज उसके हुक्म के खिलाफ कुछ हो रहा है, आज भी बात उसी की चल रही, आज पता नहीं चल रहा, और आज छोटा छोटा तुम्हारे पास इख्तियार है, तुम चाहो तो नमाज के लिए उठो, चाहो तो नहीं उठो, चाहो तो कुरान पढ़ो, चाहो तो नहीं पढ़ो, चाहो तो रोजा रखो, चाहो तो छोड़ दो, आज तुम्हें छोटा छोटा इख्तियार दिया गया, उस दिन इख्तियार खत्म हो जाएगा। उस दिन इंसान अपनी मर्जी से ना कहीं जाके छुप सकेगा, ना बैठ सकेगा, ना कहीं दौड़ सकेगा, ना कोई और पनाह ले सकेगा। तो उस दिन बंदे की नहीं चलनी कि मुझे कब्रों में सोए रहने दो, मेरा दिल नहीं करता उठने का। तो उस दिन सब उठ के जैसे खड़े होंगे, कोई किसी को याद ना रखेगा। कितनी बड़ी ये बात है, उस दिन की याद हमें एवरी रकत में नमाज क्या कराई जाती है, ये याद कि यौम दीन उसका मालिक तू ही होगा, मेरी ये सारी मैं खत्म हो जाएगी, मेरा मैं और मिल्कियत अपनी और अपने आप को कुछ समझना ये सब खत्म हो जाना है। तो मैं उस दिन कैसी होंगी, बेबस लाचार कमजोर। क्या हर दफा ये याद आता है जब नमाज में खड़े होते हैं? नहीं याद आता, भूला रहता है वो दिन। कितने दिन गुजर जाते हैं हमें तो याद ही नहीं आता कि हमने एक दिन अल्लाह ताला के आगे खड़े होना है। कितनी रातें गुजर जाती हैं हमें ये याद ही नहीं रहता कि कब्र में भी एक हमारी रात होनी है। नहीं याद रहता। काश कि हमें सूरह फातिहा जहन में ऐसे बैठ जाए कि हमें हर दफा याद आए कि मालिक यौमिद्दीन जब कहें तो आजी आ जाए, झुकाओ आ जाए। और ये तीन आयात समझ लिया, अल्लाह ताला ने अपना तारुफ करा दिया, बता दिया मैं कौन हूं। वो सारी तारीफें, सारी बड़ाइयां, सारी बुजुर्गी, सारा शुक्र जिस अल्लाह के लिए, जो रब है सब जहानों का, जिसकी चलती है सारे जहानों के ऊपर, जो मालिक भी है खालिक भी है जिसका इख्तियार भी है, वो रब एक का नहीं, दो का नहीं, 10 और 20 और लाखों का नहीं, सारे जहानों का। सारे जहान कितने हैं, मेरी तो अक्ल इतनी छोटी कि मैं तो जान भी नहीं सकती। सारे जहान कितने जहान है इस कायनात में, कितने जहान है मुझे नहीं पता। मैं तो अपने सामने के 2-4 चीजों को जानती हूं, ये बस, पता नहीं वो ही जाने, उसको ही पता है उसकी मखलूक कौन कौन और कहां कहां है, और लिविंग और नॉन लिविंग थिंग, जानदार और बेजान और जी रूह और बगैर रूह वाले कितने जहान है उसके, मुझे क्या मालूम। तो एक आजिज बंदा जब ये कह के कहता है तू रहमान और तू रहीम, तू तो रहम करने वाला, जो इतना बड़ा हो ना। देखिए आप, वो कहते हैं इस दुनिया में मुहावरा ना, पावर टेंड्स टू करप्ट, जिसके पास पावर आ जाती है ना वो करप्ट हो ही जाता है। लेकिन तू रब्बुल आलमीन होके भी ना तो मेहरबान है, तू मोहब्बत करने वाला है, तू नरमी करने वाला है, तू रहमत निछावर करने वाला है, जबकि तू मालिक है यौम दीन का। देखिए आप, जब बंदा ये बोल रहा है ना, तो हदीस कुदसी में क्या आता है कि जब बंदा ये कहता है ना कि अल्हम्दुलिल्लाह रब्बिल आलमीन, तो अल्लाह ताला उसका जवाब देता है, मेरे बंदे ने मेरी हम्द की है। इब्नुल कय्यम कहते हैं कि जब ये कह दो ना तो इंतजार करो उसके जवाब का, جب بندہ کہتا ہے رحمان رحیم تو اللہ تعالیٰ فرماتا ہے میں جواب دیتا ہوں اس کو, میرے بندے نے میری ثنا کی ہے. جب وہ کہتا ہے مالک یوم الدین تو میں جواب دیتا ہوں اس کو, میرے بندے نے میری بزرگی بیان کی ہے. تو جب آپ اللہ تعالیٰ کی یہ بزرگی بیان کرتے ہیں تو سوچیں پھر کہ کتنی بڑی شان ہے اس رب کی. اب جب آپ کے ذہن کے اندر آ گیا نا ایک خاکہ آ گیا کہ وہ کون ہے رب جس کے آگے میں کھڑی ہوئی ہوں ہاتھ باندھ کے, وہ عظیم رب, عالمین کا رب, رحمان و رحیم رب, جس کی چلے گی قیامت کے دن, اس کے سوا کسی کی نہیں چلنی. تو بندہ کہتا ہے ایاک نعبد, اب میں نے کدھر بھاگ کے جانا ہے, صرف تیری ہی میں عبادت کرتا ہوں. اب اس کو اپنی نا لاچاری کا احساس ہوتا ہے کہ میں کتنا کمزور ہوں, میں تو کتنا بے بس ہوں. ایاک نعبد, اب وہ ڈائریکٹ اللہ تعالیٰ کے ساتھ کلام کرنے لگا. دیکھیں پہلے غیب کا سیکھا, لیکن جس وقت ایاک نعبد آیا نا تو اب ڈائریکٹ اللہ تعالیٰ, اللہ تو, پہلے ڈائریکٹ بات نہیں ہو رہی تھی, اب کلام کر رہا ہے وہ, جیسے کہ اس کے سامنے رب ہے اور وہ اس سے کلام کر رہا ہے. اللہ صرف تیری, یعنی تیرے سوا کسی کی نعبد, ہم عبادت کرتے ہیں, ہم عبادت کرتے ہیں, یعنی اللہ تیری تو بہت ساری مخلوق ہے, ہم سبھی تیری عبادت کرتے ہیں, تو اکیلا ہے, تو کیا مطلب اکیلے واحد کے لیے آتا ہے, صرف تیری ہم عبادت کرتے ہیں. تو سبحان اللہ, عبادت کا معنی کیا ہوتا ہے, عبادت کس چیز کو کہتے ہیں, عبادت کیا یہ مسلح پہ کھڑے ہو جانا یہ عبادت ہے, روزہ رکھ لینا یہ عبادت, حج پہ چلے جانا یہ عبادت, یہ عبادت ہے؟ نہیں نہیں, عبادت صرف یہ نہیں, عبادت تو ساری زندگی کو اللہ کے آگے جھکا دینا, عبادت صرف یہ ریچولز کا نام نہیں ہے. اگر یہی عبادت ہوتی کہ نمازیں عبادت ہیں جی, تو وہ نمازیں پڑھوانی ہوتی ہم سے صرف, تو یہ تو فرشتے ہم سے زیادہ اچھی کر لیتے ہیں. اللہ تعالیٰ نے فرمایا ما خلقت الجن والانس الا ليعبدون, میں نے تو جن اور انسان کو صرف اپنی عبادت کے لیے پیدا کیا. تو اگر عبادت صرف نماز ہوتی تو پھر ان کو پیدا کرنے کی کیا ضرورت تھی, پھر فرشتوں سے ہی اللہ تعالیٰ کروا لیتا عبادت. تو اس کا مطلب عبادت کچھ اور ہے جو ہم نہیں سمجھے, یہ تو صرف اظہار ہے. اصل میں عبادت کیا ہے, نماز روزے کے ذریعے ہم اظہار کرتے ہیں اپنی بندگی کا, اصل میں عبادت کیا ہے, اپنی ساری زندگی اللہ کی مرضی کے تحت گزارنا, اس کی مرضی کو اپنی مرضی بنا لینا, جو تیری پسند وہ میری پسند, جس سے تو راضی ہو اس سے میں راضی ہوں, جس سے تو ناراض ہو اس سے میں ناراض ہوں. اسی لیے یہ عبادت قولی بھی ہے, فعلی بھی ہے, مالی بھی ہے, بدنی عبادت ہے. عبادت بڑا جامع لفظ ہے, ہر قول ہر فعل جو اللہ کو پسند ہو وہ کرنا یہ عبادت ہے, جس سے وہ راضی ہوتا ہو, چاہے وہ ظاہری عمل ہو چاہے وہ باطنی عمل ہو. عبد سمجھتے ہیں نا, عبدیت کے اندر, بندگی کے اندر اظہار ذلت بھی ہے, عز و انکساری بھی ہے, اور انتہا درجے کی محبت بھی ہے. یعنی سمجھ لیں آپ, انتہا درجے کی محبت اور انتہا درجے کی ذلت, کہ میں نے اپنے آپ کو گرا دیا اور بہت محبت کے ساتھ, انٹینس محبت کے ساتھ اپنے آپ کو جھکا دیا. تو اس کے اندر دونوں چیزیں آتی ہیں عبادت کے اندر, اور عبادت اس چیز کا نام ہے کہ انسان اپنے آپ کو اپنی ول کے ساتھ, اپنی پوری رضا مندی کے ساتھ اللہ تعالی کے آگے بچھا دے, اللہ تعالی کے آگے جھکا دے, اپنی مرضی کو چھوڑ دے, اس کی مرضی کو آگے رکھے. اور جانتے ہیں ساری مخلوق اس کی عبادت کر رہی ہے, سب اس کی عبادت کر رہے ہیں. اسی لیے تو ہم کہتے ہیں نعبدو, نعبدو تو جمع کا کلمہ, جبکہ میں اکیلی کہہ رہی ہوں. تو لیکن نعبدو ہم عبادت کرتے ہیں, سارے ہی کر رہے ہیں, اور یہ پریزنٹ اور فیوچر دونوں کے لیے آتا ہے, آج بھی کر رہے ہیں اور کرتے رہیں گے بھی. تو یہ بہت بڑی بات ہے جو انسان کہتا ہے, انسان اپنی ذلت کا بھی اظہار کر رہا ہے, انسان اللہ تعالیٰ کے آگے بچھ جا رہا ہے, اور اس کے اندر محبت بھی ہے اس مالک کی. تو سمجھ لیں جیسے دنیا میں کوئی کہتا ہے نا, کوئی اپنے محبوب کو کہتا ہے میں صرف تیری ہوں, یا کوئی لڑکا کسی لڑکی کو کہتا ہے میں صرف تیرا ہوں. اور جب محبت میں بھی لوگ بہت آگے بڑھ جاتے ہیں نا, تو پھر وہ کہتے ہیں میں تیری پوجا کرتا ہوں, ایسا ہی ہے نا. تو یہ پوجا بہت آگے کی محبت کا درجہ ہوتا ہے. جب انسان کہتا ہے میں تیری عبادت کرتا ہوں, تو یعنی میں تجھ سے اتنی انٹینس محبت کرتا ہوں, صرف تجھ سے, واقعی ایسا ہے یا ہم جھوٹ بول رہے ہوتے ہیں. اور میں صرف تجھ سے مدد مانگتا ہوں. اور آپ دیکھیں पहले इबादत उसके बाद मदद मांगना है। ये नहीं कि पहले खुद कुछ करना नहीं और फिर उसके बाद कहना कि तू बस मेरी मदद कर दे, मैं तो कुछ नहीं कर सकती। नहीं, पहले बताया कि मैं तेरी इबादत करती हूँ और दूसरे फिर बताया कि मैं तुझसे मदद चाहती हूँ। तो और उसमें भी या का पहले, हालांकि नाबुदू का भी हो सकता था, हम इबादत करते हैं तेरी लेकिन अल्लाह मैं तुझे पहले रखती हूँ और अपनी बात बाद में। या का पहले का तेरी, सिर्फ तेरी, या सिर्फ तेरी, नाबुदू हम इबादत करते हैं, वह या का और सिर्फ तेरी से हम मदद चाहते हैं। ये मकसद जिंदगी है, मकसद जिंदगी यही तो मकसद है हमारी तखलीक का, यही तो करने के लिए हम आए थे। तो जब बंदे ने देख लिया ना मेरा रब तो कितनी शान वाला, कितना बुलंद और इतनी तारीफें उसकी हैं, तो अल्लाह मुझे तेरी जरूरत है, मैं तेरी इबादत करते हैं। अब मैं लाचार हूं ना अल्लाह, मैं हूं किसकी, मैं तो तेरी हूँ, तेरे आगे बिछने के सिवा और कोई नहीं मेरा अल्लाह, मैं किसी और के आगे नहीं झुकती अल्लाह, सिर्फ तेरी इबादत करते, इसलिए अल्लाह मदद भी मैंने तुझसे ही मांगनी है, मेरे पास तो कोई और नहीं, या का नस्ता सिर्फ तुझसे मदद मांगती। अब देखिए एक बंदा मुसल्ले पे खड़ा हुआ कैसे ही मांग रहा है, और मांगने का तरीका भी इसी में है सूरह फातिहा में, कि जब आप अल्लाह ताला से दुआ करने लगो पहले उसकी तारीफ बयान करो फिर कुछ मांगना शुरू करो। जैसे आगे हम मांगेंगे एदिना सिरातल मुस्तकीम, यही है तलब जिंदगी, तलब सबसे बड़ी तलब है इंसान की है। तो इंसान मांगने से पहले कितनी अपनी आदवी करता है, जैसे कोई इंसान होता है ना वो किसी से कुछ मांगने जाता है तो कहता है जी आप अस्सलाम वालेकुम, आपको अल्लाह ने बड़ा ही नवाजा है, आप तो बड़े सखी हैं, सखियों के सखी हैं, आप तो हमेशा ही देते रहते हैं लोगों को, और मैं बड़ी कमजोर हूं, बड़ी जरूरतमंद हूं, आप अगर मुझ पर एहसान कर देंगे बड़ी मेहरबानी होगी। तो देखें पहले उसकी तारीफ फिर अपनी नातवानी का जिक्र और फिर उसके बाद अपनी हाजत रखनी होती है। ऐसे नहीं जाते कहते हैं आपने मुझे इतने पैसे दें, नहीं, तो आपने पहले अल्लाह ताला की हमद बयान की, उसकी बड़ाइयां की और फिर अपनी नातवानी, अल्लाह मैं हूं क्या, मैं तो एक जर्रा ही हूं जो तेरी इबादत करने वाली हूं और तुझसे ही मदद मांगने वाली हूं, मेरा है ही कौन। अब इंसान ने अपने आप को दिखा दिया कि वो तही दामन है जिसका कोई भी नहीं सहारा, अल्लाह मैंने तुझसे ही मदद मांगनी, मेरे लिए तो मदद करने वाला कोई और नहीं। अब आप बताएं जब आप ये कह देते हैं तो फिर उसके बाद आप मुसल्ले को लपेट के नमाज पढ़ने के बाद कैसे जा सकते हैं किसी दरबार पे, किसी मिजार पे, किसी बाबे के पास, किसी कि यहाँ पे हमारी मन्नतें पूरी होंगी, यहाँ पे हमारी मुराद पूरी होगी, कैसे जा सकते हैं? नहीं जा सकते अगर आप वाकई अल्लाह की इबादत करने वाले हैं। तो इबादत हर टाइम 24/7 इबादत होगी, कि घर में इबादत क्या है, एक घर की निगहदाश्त करना, जैसे अल्लाह ताला ने हमें जिम्मेदार बनाया हुआ है उस तरह से हमें अपनी जिम्मेदारियों को निभाना, उसके मुताबिक इंसाफ करना, सबके हकूक देना, शौहर के माल और उसकी इज्जत की हिफाजत करना, रिश्तों को अच्छे तरीके से निभाना, इस तरह से बहन भाइयों के साथ, वालदैन के साथ उनके हकूक देना, उनके साथ मोहब्बत करना, मर्दों के लिए काम कारोबार में इबादत क्या है कि अपने जॉब आवर्स पूरे करना, सच्चाई के साथ, ईमानदारी के साथ, हराम से बचना, बेईमानी से बचना, रिश्वत से बचना, तो सिर्फ नमाज इबादत नहीं है, इस तरह से पूरी जिंदगी इबादत है। जब हम कहते हैं या का नाबुदू, हमने तो कह दिया कि पूरे जिंदगी की बता दी बात कि हम सारी जिंदगी में तेरी इबादत करते हैं, लेकिन हम ऐसे तो नहीं करते। हम मुसल्ला जब बंद करते हैं तो उसके बाद क्या करते, मनमानियां, हम कहां अल्लाह की मान के चलते, कहां उसकी गुलामी करते हैं, कहां हमारे अंदर उसका खौफ है, कहां उसकी मोहब्बत है, कहां उसके आगे जिल्लत का इजहार है। तो ये सब बातें हम बहुत जल्दी भूल जाते हैं, और अभी हमने उससे मदद मांगी, अभी हमने ये बताया कि हम सिर्फ तेरी इबादत करते और तुझसे ही सिर्फ मदद मांगते। अब बताए हिशाम खलीफा था और सालिम बिन अब्दुल्ला बिन उमर जो थे वो बैतुल्लाह का तवाफ कर रहे थे, तो हिशाम ने कहा कि सालिम कुछ जरूरत हो तो बयान करो, तो कहने लगे अल्लाह के घर में हूं और अपनी हाजत अल्लाह को ना बताऊं और तुझे बताऊं। सालिम चुप, हिशाम चुप हो गया। देखिए ना जब हम अल्लाह ताला के से मांगने लगते ना तो हम ये सोचे हम किससे मांग रहे, वो जो हर चीज का अता करने वाला है, हर चीज पर कादिर है, फिर हम क्यों किसी और को कहें कि हमारी ये हाजत उसके पास से मेरी हाजत पूरी होगी, उसके पास से होगी। आप असबाब जरूर इख्तियार करें, किसी को मदद के लिए आपने कहा आप मुझे पानी पिला दो या मुझे इतने पैसे दे दो या कुछ, वो ठीक है, लेकिन देना अल्लाह नहीं है, उससे भी अगर दिलवाना है तो अल्लाह नहीं दिलवाना है, ये यकीन होना चाहिए। आप जॉब के लिए जरूर एप्लीकेशन डालो लेकिन दिलानी अल्लाह ने है। तो आप बंदा अल्लाह ताला के साथ डायरेक्ट हम कलाम हो गया, अल्लाह मैंने किसी से भी नहीं ना मांगना है ना मांगूंगा आगे, फ्यूचर भी है ना, मांगूंगा भी नहीं किसी से मदद, अल्लाह ताला सिर्फ तुझसे मांगता हूं। तो अल्लाह ताला हमें समझ दे इसकी कि हम क्या पढ़ते हैं और इसके वाकई इसको हमारे दिल में रासिख भी करते। आज की जो दुआ है वो है कि आप क्या चाहते हैं कि अल्लाह ताला मेरे सारे काम का ना अंजाम अच्छा हो जाए। अंजाम अगर किसी चीज का अंजाम अच्छा हो जाए ना तो बस फिर खैर ही खैर है। हर तरफ खैर है, मतलब फिर कोई मुश्किल हुई भी लेकिन अगर एंड में आके कोई चीज ठीक हो गई, उसके रिजल्ट सही हो गए ना, तो खैर ही खैर है। ठीक है, तो इसमें यही है इस दुआ में कि अल्लाह ताला बस एंड अच्छा कर देना मेरे सारे ही कामों का, एंड अच्छा हो जाना तो इंसान खुश हो जाता है, उसको भूल जाती है सारी पिछली मुश्किलात भी। तो ये मसनून दुआ इतनी प्यारी है, आप सल्लल्लाहु अलैहि वसल्लम ने सिखाई, दुनिया के भी कोई काम हो या आखरत के भी जितने काम है, सबका रिजल्ट एंड रिजल्ट सही होने के लिए ये दुआ है। और फिर बेइज्जतियों से, बदनामियों से, ऐसी रुसवाइयों से बचने की दुआ इंसान नहीं चाहता। इज्जत बड़ी चीज है, कहते ना इज्जत तो मालो दौलत से भी ज्यादा बड़ी चीज है, और इंसान को हमेशा अपनी इज्जत का ख्याल रहता है कि कोई कहीं मेरी बेइज्जती ना हो, कहीं मैं रुसवा ना हो जाऊं, तो क्यों ना अल्लाह ताला से मांगे, क्योंकि इज्जतों के खजाने उसके पास है, वो जिसको चाहे इज्जत दे दे, जिसको चाहे जलील कर दे, और दुनिया में भी और आखरत में भी। तो क्या नहीं चाहते कि इज्जतें मिल जाएं? जैसे मैंने कहा ना, इज्जत माल से भी बड़ी चीज है, तो क्या नहीं चाहते कि इज्जत के साथ जमीन के ऊपर रहें, इज्जत के साथ जमीन के नीचे जाएं, और इज्जत के साथ ही उस दिन खड़े हों, उस दिन बेइज्जतियां ना हो। क्योंकि इंसान कहता है कि मैं मर जाऊं बेशक, लेकिन मैं बेइज्जती नहीं बर्दाश्त कर सकता, और कोई बेइज्जती कर दे किसी के सामने तो इंसान कहता है किधर जाके मैं मुंह छुपा लूं। गुर्बत इंसान बर्दाश्त कर लेता, बेइज्जती नहीं बर्दाश्त करता। तो इसलिए ये दुआ बड़ी प्यारी है। और दुआ क्या है? अल्लाहुम्मा अहसिन आकिबतना फिल उमूरी कुल्लिहा, अल्लाह मेरे सारे कामों का अंजाम अच्छा कर देना या अल्लाह, सारे कामों का, बच्चों की शादियां हैं, रिस्क रोजी है, कोई बिजनेस है, कोई घर के कोई काम काज है, या मेरी दुनिया की जितनी भी इबादत मैं जो करती हूँ वो है, या खैर के जितने भी काम मैं करती हूँ, नेकियों के जितने भी काम करती हूँ, या जो भी मेरे काम है ना, अल्लाह सारों का अंजाम अच्छा कर देना, वो अजिरना और मुझे बचा लेना, मिन खिज़्य दुनिया व अज़ाब आखर, अल्लाह मुझे दुनिया की रुसवाई से भी बचाना और आखरत के अजाब से भी बचाना। आखरत में अजाब जो है उसमें रुसवाई भी है और टॉर्चर तो है ही, तो अल्लाह ताला दुनिया की खिज़्य यानी दुनिया की बदनामियां, रुसवाइयां, बेइज्जतियां इनसे बचा लेना या अल्लाह, जिल्लतों से दुनिया में बचा लेना या अल्लाह, जलील होने से। और अल्लाह ताला यानी आपने इनडायरेक्टली इज्जत मांग ली ना, तो आयजू मंतशा हो तो दिलू मंतशा, तो आपने अल्लाह ताला से इज्जत मांगी है और आखरत में अजाब से पना। तो ये बहुत प्यारी दुआ, छोटी सी दुआ है लेकिन सब चीजें इसके अंदर आ गई। और आज का जिक्र वो जिक्र है जो अफजल जिक्र है, आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा सबसे जिक्र में ना सबसे अफजल जिक्र ये है, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, यही पढ़ते रहे ला इलाहा इल्लल्लाह, ये तो सबको आता है ना, ये वो कलमा है जिसकी पुकार सारे अंबिया ने दी, सारे तमाम दीन इसी पे थे, ला इलाहा इल्लल्लाह। तो इसको अपना यानी एक जुबान पे जारी कर दें, और हमारी दुआ होनी चाहिए कि अल्लाह इसी कलमे पे हमारी मौत भी आए, ला इलाहा इल्लल्लाह पे, तो बख्शिश हो जाएगी, जन्नत में दाखला भी इसी के बुनियाद पे होना है कयामत के दिन, और जिसका आखिरी कलमा ये बन गया वो जरूर जन्नत में दाखिल होगा। अल्लाह ताला हमें जन्नत अल फिरदौस अता फरमाए और हमारे गुनाहों को बख्श दे। सुभानक अल्लाहुम्म व बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। सलाम अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
दुआओं और अज़कार की इस सीरीज का सिलसिला आपके लिए पेश किया जा रहा है अर-रहमा इस्लामिक इंस्टीट्यूट की तरफ से। उस्ताज़ा नजिया हाशमी की मजीद ऑडियो सुनने के लिए आप हमारी वेबसाइट को विजिट कर सकते हैं www.arrahma.org। इंशाअल्लाह कल आपके साथ नई दुआ और जिक्र के साथ हाजिर होंगे।
You are listening to WTOR 770 AM, Youngstown, Toronto.
इस रमजान में ओपन माइक कैफे एंड कुजीन लेकर आए हैं शानदार इफ्तार डिनर बफे, 25 प्लस डिशेस सिर्फ $25 पर पर्सन, चिल्ड्रन अंडर 7 इयर्स ओनली $10। एंजॉय करें वैरायटी ऑफ करी आइटम, बिरयानी, कढ़ाई, बारबेक्यू, वेजिटेबल डिशेस, फ्रूट्स, सैलड्स और स्वीट डिशेस। रमजान में इफ्तार डिनर बफे या केटरिंग के लिए सिर्फ ओपन माइक कैफे एंड कुजीन, 1310 दंदा स्ट्रीट, यूनिट 3, मिसिसागा। कॉल 416-626-6800।
कौन कहता है कि इंश्योरेंस कंपनियां वक्त पर क्लेम अदा नहीं करती? एक और मिसकंसेप्शन कि लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी या फिर ट्रेवल इंश्योरेंस बहुत महंगी हैं। नहीं साहब, आप एक बार इंश्योर प्रो के फजल वदूद से बात कीजिएगा, 28 इयर्स ऑफ अंडररराइटिंग एक्सपीरियंस एंड 2 इयर्स इन द फील्ड, लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी, ट्रेवल इंश्योरेंस, हर इंश्योरेंस के मामले के लिए Fazal Wadood of Inshore Tro 905-607-5000 905-607-5000.
آپ سن رہے ہیں رمضان المبارک کی خصوصی نشریات ریڈیو ساز و آواز 770 AM پر. ہمارے لائیو 24 گھنٹے کی نشریات کو دیکھنے اور سننے کے لیے وزٹ کیجیے eawaz.com. ڈاؤن لوڈ کیجیے ہماری فری ای آواز آفیشیل ایپ اینڈرائڈ اور ایپل پر. ہماری نشریات کو اپنے لوکل فون پر سننے کے لیے ڈائل کیجیے 6478724900. اب وقت ہوا چاہتا ہے رمضان کے حوالے سے ایک خصوصی پروگرام شہر الرمضان کا مقررہ ڈاکٹر فرحت ہاشمی.
شهر رمضان الذي أنزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان
نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ناظرین, شہر رمضان پروگرام کے سلسلے میں آپ کی خدمت میں حاضر ہوں. گزشتہ پروگرام میں ہم نے روزے کی فرضیت کے بارے میں پڑھا. قرآن مجید میں اللہ تعالیٰ فرماتے ہیں, یا ایہا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. اے لوگو جو ایمان لائے ہو, تم پر روزے فرض کیے گئے جیسا کہ تم سے پہلے لوگوں پر فرض کیے گئے تھے تاکہ تمہارے اندر تقوی پیدا ہو. اس آیت سے ہمیں پتہ یہ چلتا ہے کہ روزہ رکھنا دراصل کسی خاص مقصد کے لیے ہے. روزہ ایک عبادت ضرور ہے, لیکن اس عبادت کے ذریعے کیا حاصل ہوگا, اس کا فائدہ کیا ہے, ہمارا مقصد کیا ہونا چاہیے, یہ جاننا بے حد ضروری ہے. کیونکہ اگر کسی کام کے کرنے سے مطلوبہ مقصد حاصل نہ ہو تو اس کام کی اہمیت بھی کم ہو جاتی. مثلا ایک شخص اگر کھانا کھاتا ہے تو کھانا کھانا ایک عمل ہے, ایک فعل ہے, لیکن اصل مطلوب اس سے بھوک مٹانا ہے, غذائیت حاصل کرنا ہے, طاقت حاصل کرنا ہے. لیکن اگر کوئی شخص کھانا تو کھائے لیکن یہ مقاصد حاصل نہ ہو تو کھانا کھانے کا پھر کچھ فائدہ نہیں, پھر اس کا کوئی اور علاج کرنا پڑتا ہے. اسی طرح اگر کوئی شخص روزہ رکھتا چلا جا رہا ہے لیکن اس سے وہ حاصل نہیں ہو رہا جو ہونا چاہیے, تو پھر اس بات پر توجہ کی ضرورت ہے کہ کہاں کمی ہے, وہ مقصد کیا ہے. وہ مقصد خود اللہ سبحانہ وتعالی نے ہمیں بتایا ہے, اور وہ ہے تقوی کا حصول. اب سوال یہ پیدا ہوتا ہے کہ تقوی کس کو کہتے ہیں. تقوی کا لفظ عربی زبان کا ہے جو وقایہ سے ہے. وقایہ کا معنی ہوتا ہے پرہیز, بچاؤ. تقوی کہتے ہیں بچنے کو, رکنے کو. کس چیز سے بچنا, کس چیز سے رکنا, اور روزہ رکھ کر بچنے اور رکنے کی یہ طاقت کیسے پیدا ہوتی ہے. تقوی گناہوں سے بچنے, اللہ کی نافرمانی کے کاموں سے بچنے, اور ہر اس چیز سے بچنے کو کہتے ہیں جو اللہ تعالی کو پسند نہ ہو. روزے سے یہ طاقت کیسے پیدا ہوتی ہے کہ انسان ان چیزوں سے بچے جن سے بچنے کا اللہ نے حکم دیا ہے. تو اس سلسلے میں یاد رہے کہ انسان اللہ تعالی کے حکم سے جب کھانا پینا چھوڑتا ہے, اپنی خواہشات کی تکمیل سے بچتا ہے, اور ایک دن نہیں مسلسل ایک ماہ تک وہ اس ٹریننگ سے گزرتا ہے, تو بالآخر اس کے اندر یہ قوت پیدا ہو جاتی ہے کہ وہ اللہ تعالیٰ کے حکم سے حرام چیزوں سے بھی بچ سکتا ہے. اگر دیکھا جائے تو قرآن مجید میں بارہا ہمیں تقوی کا حکم دیا گیا ہے. مثلا ایک جگہ پر اللہ تعالیٰ فرماتے ہیں، یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاتہ ولا تموتن الا وانتم مسلمون، اے لوگو جو ایمان لائے ہو اللہ سے ڈرو، اللہ کا تقوی اختیار کرو، جیسا کہ تقوی کرنے کا حق ہے، جیسا کہ اللہ کی نافرمانی سے بچنے کا حق ہے، ولا تموتن الا وانتم مسلمون، اور تمہیں ہرگز موت نہ آئے مگر اس حال میں کہ تم مسلمان ہو، یعنی اللہ کے فرما بردار ہو۔ تو اس سے تو یہ پتہ چلتا ہے کہ ہمیں صرف تقوی نہیں بلکہ تقوی کا بھی حق ادا کرنا ہے، اور روزہ ہمیں اس مقصد کو پانے میں بہترین طریقے پر مددگار ہے۔ اسی طرح کچھ اور احادیث سے ہمیں یہ پتہ چلتا ہے کہ روزے کی حالت میں انسان کو صرف کھانا پینا ہی نہیں چھوڑنا بلکہ اس کے ساتھ ساتھ ان کاموں کو بھی چھوڑنا ہے جن سے اللہ تعالیٰ نے ہمیں روکا ہے۔ مثلا حدیث میں آتا ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، لیس الصیام من الاکل والشرب انما الصیام من اللغو والرفث فان صابك احد او جهل عليك فقل انی صائم انی صائم۔ روزہ صرف کھانا پینا چھوڑنے کا نام نہیں ہے بلکہ روزہ تو ہر لغو، بے فائدہ اور بےہودہ کام اور رفث یعنی جنسی خواہشات پر مبنی حرکات اور کلام سے بچنے کا نام ہے۔ لہذا اگر تمہیں دوران روزہ کوئی گالی دے یا جہالت کی باتیں کرے تو اسے کہہ دو کہ میں روزہ دار ہوں۔ تو اس سے پتہ چلتا ہے کہ انسان کو کھانے پینے کے علاوہ روزے کی حالت میں اپنی زبان پر کنٹرول کرنا بھی لازم ہے، یعنی انسان کو نہ صرف یہ کہ خود گالی گلوچ نہیں کرنی بلکہ اگر کوئی اور شخص اس کے ساتھ جہالت برتے، کوئی اور شخص اس کو برا بھلا کہے تو اس کا جواب بھی نہیں دینا بلکہ اس کے جواب میں کہنا ہے کہ میں تو روزہ دار ہوں، یعنی دوسرے لفظوں میں یہ کہ مجھے روزہ رکھ کر ایسے کام کی اجازت نہیں دی گئی۔ ایسی باتیں عام زندگی میں اور عام دنوں میں بھی ممنوع ہیں لیکن روزے کی حالت میں خاص طور پر ان چیزوں سے منع کیا گیا ہے، اور اگر کوئی شخص ان چیزوں سے بچتا نہیں تو اس سے روزے کا مقصد پورا نہیں ہوتا۔ اسی طرح ایک اور روایت میں آتا ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، رب صائم لیس له من صیامہ الا الجوع ورب قائم لیس له من قیامہ الا السحر۔ بعض روزہ داروں کو روزے سے بھوک کے سوا کچھ حاصل نہیں ہوتا، اور بعض قیام کرنے والوں کو قیام سے بیداری کے سوا کچھ نہیں ملتا، یعنی کچھ لوگ کھانا پینا چھوڑ دیتے ہیں، بھوکے رہتے ہیں، لیکن رمضان کے بعد ان کے اندر وہ صلاحیت، وہ طاقت، وہ قوت پیدا نہیں ہوتی کہ جس کی وجہ سے وہ باقی برائیوں سے بچ سکیں، حالانکہ روزے کا تو مقصد یہی تھا کہ انسان کو وہ صلاحیت بخشی جائے، اس کے اندر وہ قوت پیدا ہو، ایسی ول پار پیدا ہو کہ وہ برائیوں سے آسانی کے ساتھ بچ سکے، اس کے اندر سیلف کنٹرول پیدا ہو، اس کے اندر صبر کی صلاحیت پیدا ہو۔ اسی طرح ایک اور حدیث میں آتا ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، من لم يدع قول الزور والعمل به والجهل فليس لله حاجة ان يدع طعامه وشرابه، جس نے جھوٹ، بےہودہ اعمال اور بےہودہ باتوں کو نہ چھوڑا تو اللہ تعالیٰ کو کوئی ضرورت نہیں کہ وہ شخص کھانا پینا چھوڑ دے۔ اسی لیے ایک اور جگہ حضرت انس رضی اللہ عنہ سے مروی ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس نے بدزبانی اور جھوٹ نہیں چھوڑا تو اللہ تعالیٰ کو اس کے کھانا پینا چھوڑ دینے کی کوئی ضرورت نہیں ہے۔ تو اس سے پتہ یہ چلتا ہے کہ روزے کے ذریعے دراصل انسان سے بری عادات، برے اخلاق اور برے خیالات کو چھڑوانا مقصود ہے۔ اللہ سبحانہ وتعالی نے انسان کو پیدا کیا اور اس کے لیے اس دنیا سے ایسے انسانوں کا انتخاب کر رہا ہے جو واقعی وہاں پر رہنے کے اہل ہوں، یعنی ان کے اخلاق اور کردار، ان کی گفتگو، ان کی سوچیں، ان کے دلوں کی حالت ایسی بہترین ہو کہ وہاں امن، سکون، سلامتی اور پورے اطمینان کے ساتھ رہ سکیں۔ یہ سب کچھ کیسے پیدا ہو؟ یہ اسی وقت ہو سکتا ہے جب انسان اپنی زندگی کو اللہ کے بتائے ہوئے طریقوں کے مطابق کر لیتا ہے. اور رمضان کے روزوں کا اصل مقصد بھی یہی ہے کہ انسان کے اندر تقوی پیدا ہو، یعنی اللہ تعالیٰ کے بارے میں ایسا شعور آئے، اللہ تعالیٰ کی ایسی معرفت آئے، برائیوں سے بچنے کے لیے انسان کے اندر ایک ایسی طاقت آئے کہ نہ صرف یہ کہ برائی میں پڑنے سے انسان رکے بلکہ اس کا خیال آنے پر بھی چوکنا ہو جائے. تقویٰ دراصل دل کی ایک شعوری کیفیت کا نام ہوتا ہے جس سے انسان حد درجہ حساس ہو جاتا ہے. وہ اپنے دل پر گزرنے والے خیالات کے بارے میں بھی پوری طرح چوکنا ہو جاتا ہے. تقویٰ کے اپوزٹ آپ کہہ سکتے ہیں کہ انسان کے اندر ایک غفلت کی کیفیت ہوتی کہ جس میں انسان شعور سے بہت دور ہو جاتا ہے. جب وہ برائی کرتا ہے تو اس کو احساس نہیں رہتا، جب وہ کسی غلط راستے پر جاتا ہے تو اس کا ضمیر اس درجے پر اس کو ملامت نہیں کرتا. لیکن روزہ رکھ کر مسلسل انسان کی تطہیر کا عمل ہو رہا ہوتا ہے، انسان کو اندر سے صاف کیا جا رہا ہوتا ہے جس سے وہ اپنے اندر ایک مختلف طرح کی کیفیت پاتا ہے. اب سوال یہ پیدا ہوتا ہے کہ تقویٰ کی کون سی ایسی علامات ہیں جن سے ہم اپنے اندر کا جائزہ لے سکتے ہیں کہ روزے کا یہ مقصود جو اللہ تعالیٰ نے ہمیں بتایا کہ تمہیں یہ حاصل کرنا ہے، یعنی تقویٰ حاصل کرنا ہے، وہ ہمارے اندر پیدا ہوا یا نہیں. تو اس سلسلے میں پہلی بات تو یہ ہے کہ جب انسان کے اندر تقویٰ پیدا ہوتا ہے تو اللہ تعالیٰ کی خاص محبت محسوس ہوتی ہے، اللہ تعالیٰ کے قرب کا احساس ہوتا ہے، دل میں اللہ کی یاد ہوتی ہے. پھر اسی طرح کسی بھی کام کے کرتے وقت یہ احساس ہوتا ہے کہ اللہ دیکھ رہا ہے، میں اس کی نگاہوں میں ہوں اور جو کچھ میں کر رہا ہوں اس کا حساب ہوگا، اس کے بارے میں پوچھ ہوگی، انسان کے سامنے اس کے گناہوں کا انجام نظر آنے لگتا ہے. یعنی انسان صرف جانتا نہیں بلکہ دل سے یقین بھی کرنے لگتا ہے کہ اگر میں نے اللہ کی نافرمانی کے کام کیے تو اللہ تعالیٰ مجھ سے ناراض ہو جائے گا. پھر اسی طرح انسان کو اپنی خواہشات پر قابو پانے کا طریقہ آ جاتا ہے کہ کس طرح وہ خود کو کنٹرول کرے، شیطان کے وسوسوں کا اس کو ادراک ہونے لگتا ہے. قرآن مجید میں آتا ہے کہ اذا مسہم طائف من الشیطان تذکروا، کہ جب شیطان کا کوئی خیال یعنی شیطانی خیال بھی ان کے اندر سے گزرتا ہے تو ایک دم وہ ہوشیار ہو جاتے ہیں. فَإِذَا هُمْ مُبْصِرُونَ، وہ دیکھنے لگتے ہیں، ان کو پتہ چل جاتا ہے کہ یہ بات درست نہیں جو میں سوچ رہا ہوں. یعنی انسان گویا اپنی سوچوں پر بھی ایک پہرا بٹھا دیتا ہے. پھر اسی طرح یہ ہے کہ جب انسان کے اندر تقویٰ آتا ہے تو اس کی عبادت میں بھی لذت پیدا ہو جاتی ہے، عبادت کے لیے دل چاہنے لگتا ہے، عبادت کا شوق پیدا ہو جاتا ہے، غلط کاموں سے نفرت پیدا ہو جاتی ہے. اس طرح تقویٰ کے کچھ فوائد بھی ہیں. کچھ فائدے انسان کو تقویٰ کے حصول کے بعد دنیا میں حاصل ہوتے ہیں اور کچھ آخرت میں. مثلا اللہ سبحانہ وتعالیٰ کا وعدہ ہے کہ جو شخص اللہ کا تقویٰ اختیار کرے گا اللہ تعالیٰ اس کے لیے ہر مشکل سے نکلنے کا راستہ پیدا کر دے گا. سورۃ الطلاق میں آتا ہے مَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ، جو اللہ سے ڈرے گا، اللہ کا تقویٰ اختیار کرے گا، اللہ تعالیٰ اس کے لیے ایک ایگزٹ بنا دے گا، مشکل سے نکلنے کا راستہ بنا دے گا اور اس کو وہاں سے رزق دے گا جہاں سے وہ سوچ بھی نہیں سکتا. گویا رزق کے حصول کا ذریعہ ہے تقویٰ، اللہ کا ڈر. پھر اسی طرح ایک اور جگہ پر آتا ہے کہ اللہ تعالیٰ اس کے کاموں میں آسانی پیدا کر دے گا. وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مِنْ أَمْرِهِ يُسْرًا، جو اللہ کا تقویٰ اختیار کرے گا اللہ تعالیٰ اس کے کاموں میں آسانی پیدا کر دے گا. پھر اسی طرح تقویٰ والوں کو بصیرت نصیب ہوتی ہے، انہیں اچھے برے کا فرق معلوم ہونے لگتا ہے. سورۃ انفال میں اللہ تعالیٰ فرماتے ہیں اِن تَتَّقُوا اللَّهَ يَجْعَل لَّكُمْ فُرْقَانًا، اگر تم اللہ سے ڈرو گے تو وہ تمہارے لیے فرقان پیدا کر دے گا، یعنی تمہارے اندر ایک کسوٹی پیدا کر دے گا، تمہیں اچھے برے کا فرق معلوم ہونے لگے گا. پھر اسی طرح اللہ کی محبت نصیب ہوتی ہے، فَإِنَّ اللَّهَ يُحِبُّ الْمُتَّقِينَ، کیوں نہیں جو شخص وعدہ پورا کرے گا اور اللہ سے ڈرے گا تو اللہ تعالیٰ یقیناً تقوی والوں سے محبت رکھتا ہے. اسی طرح ایسے لوگوں کو اللہ تعالیٰ کا ساتھ نصیب ہوتا ہے. فرمایا وَعْلَمُوا أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ، جان لو کہ یقیناً اللہ تقوی والوں کے ساتھ ہے. پھر آسمان و زمین کی برکتیں ایسی قوم پر، ایسے لوگوں پر آتی ہیں جو تقوی اختیار کرتے ہیں. فرمایا وَلَوْ أَنَّ أَهْلَ الْقُرَى آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِّنَ السَّمَاءِ وَالْأَرْضِ، اور اگر بستیوں والے ایمان لے آئیں اور تقوی اختیار کریں تو ہم ان پر آسمان و زمین کی برکتوں کے دروازے کھول دیں، یعنی دنیا میں کسی چیز کی کمی نہ رہے، قلت نہ رہے، اللہ تعالیٰ کی برکتیں اوپر اور نیچے سے ہر طرف سے انسانوں کو ڈھانپ لیں. اسی طرح آخرت میں بھی تقوی انسان کے لیے نجات کا ذریعہ ہے. پل صراط سے گزرتے ہوئے وہ لوگ بچا لیے جائیں گے جن کے اندر تقوی ہوگا. ارشاد باری تعالیٰ ہے ثم ننجی الذین اتقوا، پھر ہم نجات دے دیں گے، بچا لیں گے ان لوگوں کو جنہوں نے تقوی اختیار کیا. پھر اسی طرح جنت کا حصول بھی ان لوگوں کے لیے آسان کر دیا جائے گا جو تقوی اختیار کرتے ہیں. اللہ تعالیٰ فرماتے ہیں وجنت عرضها السماوات والارض اعدت للمتقین، جنت جس کا عرض وڈ صرف زمین و آسمان کے برابر ہے، یعنی اتنی وسیع جنت ہے، وہ ان لوگوں کے لیے تیار کی گئی ہے جو اللہ کا تقوی اختیار کرتے ہیں. ایک اور جگہ پر آتا ہے وہ ازلفت الجنت للمتقین، جنت متقی لوگوں کے قریب لے آئی جائے گی، یعنی انہیں وہاں جانے کی بھی ضرورت نہیں ہوگی، وہ ان کے قریب ہو جائے گی. پھر اسی طرح متقی لوگوں کو اللہ تعالیٰ کی ملاقات کا شرف حاصل ہوگا. فرمایا یوم نحشر المتقین الی الرحمن وفدا، جس دن ہم متقی لوگوں کو رحمان کی طرف وفد کی شکل میں لے جائیں گے، اکٹھا کریں گے. پھر اسی طرح کامیابی کا اعلی مقام متقین ہی کے لیے ہے، ان للمتقین مفازا حدائق واعنابا، بے شک متقی لوگوں کے لیے مقام کامرانی ہے، کامیابی ہے، باغات ہیں اور انگور. ایک اور جگہ پر فرمایا ان المتقین فی جنات ونہر، بے شک متقی لوگ باغوں اور چشموں میں ہوں گے. فی مقعد صدق، سچائی کے بیٹھنے کے مقام پر، یعنی جہاں سچے لوگ ہوں گے. عند ملیک مقتدر، اقتدار والے بادشاہ کے پاس، یعنی اللہ سبحانہ وتعالی کے قریب. پھر فرمایا ان المتقین فی جنات وعیون، بے شک متقی لوگ باغات اور چشموں میں ہوں گے. تو اس سے یہ پتہ چلتا ہے کہ رمضان کے روزے اور رمضان کا مہینہ واقعی ہمارے لیے خیر و بھلائی سمیٹے ہوئے ہے. اگر وہ ہمیں حقیقی معنوں میں اس مہینے سے وہ مقصد حاصل ہو جائے جو حاصل ہونا چاہیے، جو ہمیں پانا چاہیے، یعنی تقویٰ، تو اس کے بے شمار فائدے دنیا اور آخرت میں ہمیں انشاءاللہ نصیب ہوں گے. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں تقویٰ نصیب کرے. اس سلسلے میں نبی صلی اللہ علیہ وسلم کی ایک مسنون دعا بھی بہت خوبصورت ہے. آپ نے فرمایا اللہم آت نفسی تقواها وزکیہا انت خیر من زکاہا انت ولیہا و مولاہا، اے اللہ میرے نفس کو اس کا تقوی عطا کر اور اس کو پاک رکھ، تو ہی اس کو بہترین پاک کرنے والا ہے اور تو ہی اس کا ولی اور مولا ہے. وآخر دعوانا ان الحمدللہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
شهر رمضان الذي أنزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان.
Listening to WTOR 770 AM, Youngstown, Toronto.
Asian Food Center دی ساریا ہی لوکیشنز تے 2.5 فروری تو 9 مارچ تک لگ چکی ہے رمضان سیل. وی پونڈ سورن ملٹی گرین آٹا 899, 300 گرام ہیپی پنیر 429, 2 پونڈ واگ بکری ٹی 1099, 4 پونڈ ایشین کالا چنا 599. اس تو علاوہ تازے پھل فروٹ سبزیاں دالاں انڈیا والے پانڈے سارا کچھ انڈر ون روف ہی ملتا ہے. رمضان سیل ایشین فوڈ سینٹر دی ساریا ہی لوکیشنز تے. کال ایٹ 416-740-3262.
Assalamu alaikum. This is Imam Yusuf Badat, Zakat Policy Advisor for Muslim Welfare Canada. Ramadan is here. Fulfill your zakat, fidya, and kafara with ease. Muslim Welfare Canada's scholar-certified programs ensure your obligations reach the needy and deserving. You can donate online at mwcanada.org or call 866-754-3111.
Allah, 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 Allah.
are listening to WTOR 770 AM, Youngstown, Toronto.
साल की सबसे बड़ी सेल बटाला सुपरमार्केट पर स्पेशल रमदान सेल। हर साल की तरह इस साल भी रमदान की पूरी ग्रोसरी करें बटाला सुपरमार्केट पर। जबरदस्त सेल ग्रोसरी के हर आइटम पर। खजूरें, मसाले, चावल, जूसेस, कुकिंग ऑयल, फ्रोजन आइटम्स, ताज़ा हलाल मीट्स और बहुत कुछ। सेल स्टार्टिंग फ्रॉम फरवरी 21st टू मार्च 9 ओनली एट बटाला सुपरमार्केट, 200 मार्कम रोड इन स्कारबरो 416-264-3111। रमदान सेल फ्लायर्स के लिए विजिट करें shopbatala.ca।
टेली टाइम इलेक्ट्रॉनिक्स LEDs और होम अप्लायंसेस की हॉटेस्ट और ब्रांडेड रेंज के साथ 0% फाइनेंस गारंटी और लोएस्ट प्राइसेस और फ्री डिलीवरी इन GTA। तो इंतजार कैसा, अभी विजिट करें टेली टाइम ब्रैम्पटन 280 रदरफोर्ड रोड या स्प्रिंगडेल स्क्वायर शॉपिंग सेंटर या इटोबिको 1770 एल्बियन रोड या 9909 मार्कम रोड। मज़ीद तफ़सीलात के लिए कॉल करें 905-455-1666। टेली टाइम इलेक्ट्रॉनिक्स।
रेडियो सा